जी बिस्मिल्लाह करें।
लोह कलम है रबूद की, ये रबूद की का मतलब
ये नींद की हालत को कहते हैं ना, बेदारी और रबूदगी। जी और
दो कलम में ही है लेकिन मुसफ़ा नंबर में देखता हूँ इसमें है कि नश्मा मुफ़्त की जो हरकत है वो आलम में अमर की आम तामीर करती है और नश्मा मुरक्कब की जो है वो आलम में खल्क की तामीर करती है।
नस्मे मुफ़रद आलम में अमर यानी जहाँ पे काम होना तय होते हैं उसे आलम में अमर कहते हैं, और खल्क जहाँ पे अमर जो तय किया जाए, जो काम तय कर दिए जाएं, जब वो मखलूक की सूरत में सामने आते हैं, खल्क हो जाते हैं, तो उसको तखलीक यानी के खल्क कहते हैं। तखलीक असल में किसे कहते हैं इसको समझें। खल्क कहते हैं तकाजे और मकासद को यकजा कर देना, यानी किसी चीज का आप देखें कोई भी तखलीक आप देखते हैं तो उसमें दो चीजें होती हैं, एक तकाजे होते हैं और एक मकासद होते हैं, यानी उसका कोई मकसद होता है। आप माचिस की तीली ले, उसका मकसद है आग जलाना, अब उसका तकाजा यह है कि उसे खुशक रखना है, अगर गीला हो जाएगा तो वो आग नहीं जलेगी, तो ठीक है। इस तरह तकाजे और मकसद को यकजा किया जाए तो तखलीक वजूद में आती है। और ये जो दर्जा है ये नस्मा मुरक्कब का दर्जा है, यानी यहाँ पे चीजों का ताना भी बुना जाता है और बाना भी आ जाता है, इसलिए इसे नस्मा मुरक्कब कहते हैं। और नस्मा मुफ़रद आलम में अमर यानी के ये वो दर्जा है जहाँ पे चीजों को अभी मादियत नहीं मिलती, यानी एक काम तय कर रहे हैं ना, जैसे अब आग जलाना, आग जलाने का जो अमल है वो पहले दर्जे पे आपके जहन में आता है कि आग जलानी है। ये नस्मा मुफ़रद की हालत आलम में अमर की बात है कि आपको आग की जरूरत पेश आई तो ये सोच में फिक्र में जिस दर्जे पे आग आप सोच रहे हैं उसको नस्मा मुफ़रद कहेंगे। जब आप उसका ताना बाना तैयार करते हैं तो फिर वो माचिस की तीली को आप रगड़ते हैं तो वो आग मजहर बन जाती है, ये नस्म मुरक्कब हो गया। बात वाजे हो गई?
जी, यानी जब आलम में अमर में काम तय करते हैं तो तकाजे के तकाजा होता है उसके मुताबिक काम तय किया जाता है, ये दोनों जब मिलते हैं तो मजहर में दोनों रूप।
हाँ जी बिल्कुल सही। आलम में अमर का मतलब है किसी चीज का ताना बाना तैयार किया जाता है, फिर वो मजहर बनता है तो वो खल्क कहलाता है। ठीक हो क्या?
जी बहुत
शुक्रिया। मोस्ट वेलकम।
अस्सलाम वालेकुम सर।
जी वालेकुम अस्सलाम।
मेरा सवाल ये है कि कुरान पाक में हर सूरत के इब्तिदा में बिस्मिल्लाहिर्रहमानिर्रहीम है लेकिन सूरत तौबा की नहीं है, उसकी क्या वजूहत है?
इसकी वजह जो मुफस्सरीन ने बयान की है क्योंकि इसमें अल्लाह रब्बे करीम ने अपनी सिफत रहीमी और रहमानियत इन दोनों का तज़करा करना नहीं चाहा, क्योंकि इसमें बहुत सख्त वईद सुनाई गई है, डांटा जा रहा है, तो लिहाजा इसको सिफते रहमानियत और सिफते रहीमी से चूंकि निस्बत नहीं दी जा रही, लिहाजा इसको यहाँ पे तबरकन नहीं लगाया गया। कुरान में बिस्मिल्लाह रहमान रहीम दो जगह पे ऑफिशियली वारिद होती है, एक सूरह फातिहा की पहली आयत के तौर पे और दूसरी सूरह नहल में जब हजरत सुलेमान मलका सबा को खत लिखते हैं तो उस खत की इब्तदा बिस्मिल्लाह रहमान रहीम से हो रही है। यानी ये तादाद 114 यूं पूरी तो हो जाती है कि सूरह नहल के शुरू में भी पढ़ते हैं फिर उसके बीच में भी पढ़ते हैं, तो दो दफा, तो गोया कुरान की 114 सूरतों 14 दफा इसको दोहराया गया। तो एक तबका का कहना है कि चूंकि कुरान की सूरतों की तादाद के लिहाज से बिस्मिल्लाह 114 दफा आ चुकी, लिहाजा एक सूरत ऐसी चुननी थी जिसके साथ बिस्मिल्लाह ना लगाई जाए उसकी तादाद को पूरा रखने के लिए। ये दो व्यूज हैं, बाकी अल्लाह बेहतर जानता है कि असल वजह क्या है। या हजूर अलैहिस्सलाम क्योंकि उन्होंने नहीं इसको शुरू में पढ़ा या नहीं का कहा तो आगे वो रिकॉर्ड पे भी नहीं आया। ठीक हो गया
जी, शुक्रिया।
सलामुअलैकुम सर।
जी वालेकुम अस्सलाम। जी भाई
सर, क्या हाल चाल है आपके सर?
अल्लाह का इनाम, आपको रमजान मुबारक हो सबको भाई।
जी खैर मुबारक, आपको भी बहुत बहुत मुबारकबाद सर, रमजान
बहुत नवाजिश। यह रमजान मुबारक की हमारी पहली नशिस्त हो रही है। जी
जी सर, ये पूछना था कि ये जो लताइफ के रंग बयान किए जाते हैं तो ये लतीफा नफ्सी और लतीफा कल्बी के रंगों के बारे में जो है कुछ डाउट इसको चल रहा है, तो ये असल इनके रंग कौन से हैं? नफ्सी और
नफ्सी का जर्द है, कल्बी का सुर्ख है, ये कंफ्यूजन क्या है आपको?
सर अभी भी जो है ये मुख्तलिफ कलंदर शो डाइजेस्ट के टाइटल में जो है ये शो किया गया कि ये जो है ना
मैं आपको असल बात बता देता हूँ। ये लताइफ जिस तरह से ये नुकात दिखाए जाते हैं ये असल में हिंदुआना तर्जों से मुतासिर होके दिखाए जाते हैं। उन्होंने 7 चक्रास के पॉइंट्स बताए हैं, ठीक है? तो यहाँ पे हमारे जो बहुत ही काबिल लोग हैं उन्होंने समझा कि ये शायद हम एक चक्रा कम करके तसव्वुफ में वो 6 लताइफ का तस्करा कर दिया। लताइफ दरअसल अल्लाह से कुर्बत और दूरी के मुकामात का तायुन करने के लिए नाम रखे गए हैं, ये बात को समझाने के लिए है। लौह कलम में आप देखें कि ये कैफियात के नाम है, आंख खुलती है तो लतीफा नफ्सी की हरकत हो रही होती है, या पढ़ा है ना आपने?
जी सर।
याद आ गया, मुझे बताइए। अब उन कैफियात को आइडेंटिफाई करने के लिए, बात को समझाने के लिए, उसकी वजाहत करने के लिए या उसकी फ्रीक्वेंसी को का इजहार करने के लिए उसे रंगों से मंसूब कर दिया गया। ठीक हो क्या?
जी जी ठीक है।
हजूर मुर्शिदे करीम से मैंने जब ये बातें दरियाफ्त की थी तो उन्होंने मुझे वजाहत से फरमाया कि लताइफ कोई चीज नहीं है, ये सिर्फ एक बात को समझाने के लिए इसको सित्तते अय्याम से मुनासबत देने के लिए, एक बात को समझाने के लिए कि 6 बनावटें हैं। ठीक है, आपको असल बात समझनी चाहिए कि ये 6 बनावटों से क्या मुराद है। हम यहाँ एक फरोई बातों में पड़े हुए हैं कि इसका ये रंग है, इस रंगों के बारे में मुख्तलिफ स्टेटमेंट्स हैं, मुख्तलिफ चूके रिवायात हैं اور ان میں اختلاف ہے. میرا خیال ہے کہ ہمیں اس چکر میں نہیں پڑھنا چاہیے, بات کو سمجھنا چاہیے کہ لطائف اصل میں اللہ سے قربت یا دوری کو بیان کرنے کے لیے ان کا ذکر کیا جاتا ہے, اور ان کے رنگوں کا مطلب ہے اس میں گہرائی کتنی آئی اس تعلق کے درجے پہ, تعلق کے درجے میں کتنی گہرائی آئی اس کو رنگوں سے ظاہر کیا گیا. یعنی کہ یہ فریکوینسیوں کا تذکرہ ہے. ٹھیک ہو گیا؟
سر اسی سے ریلیٹڈ ہے کہ ایک دفعہ ابا جی کا گول بڑا, انہوں نے فرمایا کہ حضور علیہ السلام کے دور میں نا صحابہ اکرام کے لطائف روشن ہو جاتے تھے, یعنی ان کے انوار سے.
جی جی.
تو سر مطلب مرشد کریم کے انوار سے بھی ایسے ہی روشن ہو جاتے ہیں لطائف؟
جی ہاں. اصل میں دیکھیے یہ صحابہ کرام کو چونکہ حضور علیہ السلام سے بہت عقیدت تھی, ان سے محبت تھی, ان سے عشق تھا. میں نے تین لفظ بولے, محبت, عشق اور عقیدت. ٹھیک ہے؟ اسی طرح جب کوئی مرید اپنے شیخ سے محبت کرتے کرتے پھر عشق کے درجے پہ آ جائے, پھر عقیدت کے درجے پہ آ جائے, تو اسی نسبت سے اس کے لطائف کو چارجنگ ملتی ہے مرشد کریم سے. یہ جو چھ بناوٹیں ہیں جن کا جن سے ہم بنے ہیں, یہ چھ بناوٹیں چارج ہوتی رہتی ہیں. اس کی چارجنگ کے لیے آپ ظاہر ہے جو بھی سوچوں میں جس کو بسائیں گے اسی کے اثرات آپ پہ مرتب ہوں گے. بچے اپنی اماں کی ابا کی نقل کرتے ہیں تو ان کی شخصیت پہ اماں کا ابا کا رنگ چڑھ جاتا ہے. یہاں پہ رنگ چڑھنے کا مطلب ہے اثر لینا. اب ہم نے رنگوں سے مراد لیا کہ یہ جو مادی طور پہ یا نظر سے جو رنگ ہمیں دکھتے ہیں, نیلا, پیلا, سرخ, جامنی, گلابی وغیرہ, ہم نے اس کو اتنا ہی محدود کر دیا. قرآن نے اس چیز کو فرق کرنے کے لیے بتایا صبغۃ اللہ, صبغہ کا لفظ استعمال کیا, کہ صبغہ کا مطلب ہے اثر لینا. اگر آپ اپنے مرشد کریم کا اثر لیں گے تو آپ کے لطائف پہ مرشد کا رنگ چڑھے گا, یعنی آپ کے لطائف ان کا اثر لیں گے. جس جو آپ کی بناوٹیں ہیں ان سے مرشد کریم کی بناوٹ کا رنگ چڑھے گا, یعنی وہ آپ پہ ان کا اثر نمایاں ہو جائے گا. دوسرا لفظ جو قرآن میں رنگوں کے لیے استعمال ہوا ہے وہ ہے الوانا. الوانا مختلف الوانا, یعنی ہم نے چیزوں کو اختلاف رنگ سے تشکیل دیا. اب یہاں پہ الوانا کا مطلب ہے لہروں کی فریکوینسیاں. لہر میں تین چیزیں ہوتی ہیں, ایک ویو لینتھ ہوتی ہے, ایک اس کی فریکوینسی ہوتی ہے, ایک اس میں انرجی ہوتی ہے, کوانٹم. اب یہ رنگ کیا ہیں؟ یہ مرئی روشنی کی فریکوینسیوں کی درجہ بندی کر کے ہم نے اس کا نام رنگ رکھ دیا. اب سرخ رنگ کی فریکوینسی سب سے کم ہوتی ہے. اس کے بعد دوسرے نمبر پہ نارنجی ہے, پھر اس سے تیز یلو ہے. ان کی فریکوینسی کم ہوتی ہے. ادھر جامنی جو ہے, پرپل جو ہے, اس کی فریکوینسی سب سے زیادہ ہوتی ہے. تو یہ جو فریکوینسیوں کے ہم نے سات گروپ بنا دیے, ان کو آئیڈینٹیفائی کرنے کے لیے ہم نے ان کے نام رنگوں سے رکھے کہ یہ سرخ ہے, یہ پیلا ہے, یہ نیلا ہے. یعنی کہ گویا اب اس کا ایک مطلب یہ ہوا کہ کون سا لطیفہ کس فریکوینسی پہ کام کر رہا ہے. لطیفہ نفسی زرد رنگ کا کام کر رہا ہے, یعنی اس کی فریکوینسی کم ہے, لیکن لطیفہ اخفا جو ہے وہ جامنی رنگ کی, پرپل کلر کی روشنیوں کی فریکوینسی سے کام کر رہا ہے. تو یہ بات واضح ہو گئی آپ کو کہ رنگوں کا हमने दो मतलब लिए हुए हैं, एक है असर लेना और एक है लहरों की फ्रीक्वेंसियों का तायुन। बात वाजे हो गई?
हेलो सर, अस्सलाम वालेकुम।
जी वालेकुम अस्सलाम।
मैं कुछ कर सकती हूँ?
जी जी जरूर।
ये सूरत फातिहा के बारे में, इसको फातिहा का नाम दिया गया कि इफ्तिताह करने वाली सूरत, लेकिन अगर लफ्ज फातिहा पर गौर किया जाए और ज़हन को मुतवज्जो किया जाए कि इस नाम के रखने में क्या हिकमत हो सकती है, तो इसका एक मफहूम ये भी ज़हन में आता है कि यह सूरत इन अलूम को खोलने में मोहम्मद और भावन है जिनको अलवी या आसमानी अलूम कहा जाता है, इसका अंदाजा करने को ये तहमीना किया जाता है कि कितने मुसलमान इसको दिन में कितनी बार नमाजों में तलावत करते हैं। ये लाखों नहीं बल्कि अरबों तक पहुंचे। इस सूरत में सात आयात तक तकरीबन फौज के सजा से लेकर मौसीकी के सात सुरों तक, सात आसमानों से लेकर जिंदगी के सात मनाहिर तक हर उस शय से जोड़ा जा सकता है जिसकी तादाद सात में कुरान नाजिल था। इसका क्या मतलब? इतना बहुत लंबा है,
देखे सबे समावात सात आसमान
जी,
शऊर के सात दर्जे हैं, ठीक है। अब अगर आप इस इनकी सात आयात को चाहे कुरान की सात मनाजिल से जोड़ ले, चाहे शऊर के सात दर्जों से जोड़ लें, चाहे मौसीकी के सात सुरों से जोड़ लें, चाहे सात कौसे कजा के सात रंगों से जोड़ दें, तो ये आपके जहन की उपज है। अल्लाह रब्बे करीम ने इस सूरत में सात आयात बयान करके आपसे क्या कहलवाया है? एहदिनस सिराते मुस्तकीम। क्या कहलवाया है? एहदिनस सिराते मुस्तकीम, हदायत दे हमें, हमने तर्जमा कर दिया सीधे रास्ते की तरफ, ठीक हो गया। अब आप गौर करें कि हम दिन में 40 रकतें कम से कम पढ़ते हैं, अगर पांच वक्त पूरी नमाज पढ़ें, अगर तरावियां साथ मिला लें तो ये 40 हो गई, 20 तरावियों की रकतें, 20 और 40 60 हो गई, ठीक है। आप एवरेज अगर 20 की लगा के इसे 365 से जरब दें तो ये तादाद कितनी बनेगी? 40 जरबे 365, ठीक हो गया। फिर उसे आपने 10 साल पढ़ा, 10 साल फर्ज करें एक बंदा रेगुलर नमाज पढ़ रहा है, तो वो 10 साल तक लाखों दफा कह रहा है कि अहदिनस सिराते मुस्तकीम, मुझे हदायत दे सीधे रास्ते की। कहने का मतलब यह है कि ये तर्जमा सीधा रास्ता क्या हुआ, ये तर्जमा गलत है। मैं ये कह रहा हूं कि जब आप हालत नमाज में हैं तो क्या आप सीधे रास्ते पे नहीं हैं? बिल्कुल हैं। तो फिर आप सीधे रास्ते की, कौन से रास्ते की दुआ मांग रहे हैं, कौन से रास्ते की इल्तजा कर रहे हैं? अब इसका तर्जमा असल सुन लीजिए। सर्त कहते हैं गले की नाली को, मुस्तकीम फारसी में सीधे को कहते हैं, अरबी में मुस्तकीम का मादा है कीम, इसी से अकीम है, इसी से मुकीम है, इसी से अकीम और सलात, ठीक है। कयाम कयामत, कायम कयूम, ये सारे लफ्ज कीम से निकलते हैं, काफ ये मीम, ठीक है। मुस्तकीम का मतलब हो गया कि सिस्टम को स्ट्रेंथन करना, यानी हम अल्लाह रब्बे करीम से जो कि सिस्टम की बनावट का मालिक है उससे इल्तजा करते हैं हर नमाज में कि बारे इलाह तू मुझे अपने सिस्टम में दाखले का रास्ता सुझा, داخلے کا راستہ سمجھا، مجھے ایسی روشنی عطا کر کے میں تیرے نظام میں داخل ہو سکوں، اور مستقیم یعنی اس کو قیام میں اپنا رول ادا کر سکوں۔ اللہ رب کریم نے دیکھے نا، کائنات میں ہر مخلوق کو کسی مقصد کے تحت تخلیق کیا ہے نا، تو میرا مقصد کیا ہے؟ میرا مقصد اللہ رب کریم کے سسٹم کو سٹرینتھن کرنا ہے، مضبوط کرنا ہے، اس کو قائم رکھنے میں اپنا رول ادا کرنا ہے، وہ رول جو اللہ نے مجھے اسائن کی ہے۔ ہر نماز میں دراصل ہم اگر اسے سیدھے کا مطلب لیں تو اس کا سارا مطلب پھر تو یہ اگلے کو کہنے کا موقع مل جاتا ہے نا کہ بھائی تم سیدھے راستے کی دعا کر رہے ہو، تو اس کا مطلب ہے نماز پڑھنے کا تو سیدھا راستہ نہیں ہوا۔ تو سیدھے کا لفظ فارسی سے آیا ہے، اس لیے اصل عربی کے لفظ کا ترجمہ سمجھیں۔ اصل عربی میں مستقیم کا مطلب ہے قائم، قیام، یعنی ہمیں اللہ کے حی قیوم، الحی القیوم ہستی کی طرف توجہ دینے کا سلیقہ آنا چاہیے۔ یہ ہم ہدایت مانگ رہے ہیں، اللہ سے رہنمائی چاہ رہے ہیں کہ ہمیں اپنے نظام کے قیام میں اپنا رول، میرا کیا رول ہے مجھے کون بتائے گا؟ اللہ ہی بتائے گا نا؟ تو میرا اس سے تعلق قائم ہوگا تو بتائے گا۔ میں اس کے سامنے کھڑا اپنی التجائیں کر رہا ہوں، اللہ میاں یہ کر اور یہ مت کر، غلط نہیں ہو گئی بات؟ ہو گئی بات واضح؟
ہاں جی واضح ہو گئی۔
چل بہت شکریہ جی
سر۔ ایا کا معبودوں کا بھی سمجھا دے۔
ایا کا تیرے ہی لیے، یعنی صرف تیرے لیے، ایا کا جو ہے یہ عربی میں کا تیرا تیرا آ جاتا ہے، ٹھیک ہے؟ نابود عبادت کرنا، یعنی میں صرف تیری ہی بات مانوں گا، وایا کا نستعین اور تجھی سے مدد چاہوں گا۔ یہ گویا آپ ایک طرح کا اللہ رب کریم کو یقین دہانی کرا رہے ہیں کہ میں یا کا نابودو یا کا نستعین، یعنی کہ میں تجھی سے مدد چاہوں گا، میں کسی اور سے مدد نہیں چاہتا، مجھے کسی اور کی مدد نہیں چاہیے، مجھے صرف تیری مدد چاہیے۔ وہ یا کا نابودو، میں تیری ہی بات مانوں گا، میں تیری ہی عبادت کروں گا۔ یہ لفظ عبد، عبد غلام کو کہتے ہیں۔ غلام کیا کرتا ہے؟ جو مالک کہتا ہے، اور جتنا کہتا ہے اتنا کرتا ہے، نہ کم نہ زیادہ۔ یہ نابود، عبد، عبد اللہ، اللہ کا بندہ، ٹھیک ہے؟ یہ نام رکھا جاتا تھا، یعنی کہ اس کا مطلب ہم نے ترجمہ کر دیا، میں تیری ہی عبادت کرتا ہوں۔ تو بھئی بات ماننے کی طرف کیوں نہیں آتے ہم؟ سیدھی طرح مطلب شعوری طور پہ اس کو تسلیم کیوں نہیں کرتے کہ اللہ ہم سے کیا کہلوا رہا ہے؟ اللہ رب کریم ہم سے یہ کہلوا رہے ہیں، یا کا نابودو، تیری ہی بات مانوں گا، تیری ہی مدد چاہوں گا۔ یہ ایک ایزرشن ہے، ایک عہد ہے، اس میں اصرار دیکھیں۔ اس کا یا کا، یہ جو یا کا کہنا ہے، اس میں اتنا اصرار ہے، اتنی تاکید ہے کہ جی صرف تیرے سے ہی مدد مانگوں گا۔ غور کریں، سب کچھ نگیٹ ہو گیا کہ نہیں ہو گیا؟ یعنی جب آپ اس جذبے سے کہیں کہ میں صرف تیرے سے ہی بات کروں گا، میں کسی سے بات نہیں کروں گا، آٹومیٹک ہو گیا نا، میں تیرے سے ہی بات کروں گا، تجھی سے بات کر رہا ہوں، تجھی سے مدد چاہوں گا، تجھی تیری ہی بات مانوں گا۔ تو اصل میں یہ جذبہ کیا ہمارے اندر پیدا ہو رہا ہے؟ یہ اس لیے نہیں پیدا ہو رہا کہ ہم نے تراجم کو اس طرح خود نہیں سمجھا، الفاظ کو تراجم کی مدد سے سمجھا، انہوں نے کر دیا تیری ہی عبادت کرتے ہیں۔ تو عبادت ہم واقعی ہر بندہ اللہ ہی کی کر رہا ہے۔ یہ جو ورشپنگ ریچولز ہیں، یہ کس کے لیے پرفارم کر رہے ہیں ہم؟ اللہ کے لیے۔ تو کیا محض ورشپنگ ریچول پرفارم کرنے سے آپ کا تعلق اللہ سے جڑ گیا؟ جیسے آپ بتوں کے سامنے मतलब है चढ़ावे चढ़ाते हैं, इसी तरह आप अल्लाह को राजी करने के लिए दूर दूर से सलाम करके निकल जाए तो ये तो काफी नहीं है ना जी। अल्लाह के साथ एक ताल्लुक, एक रब्त, और ये इस सूरत में अल्हम्दुलिल्लाह यानी कि सूरह फातिहा में अल्लाह क्या कहलवा रहा है, मालिक यौमिद्दीन इय्याका नाबुदु, क्या सिस्टम को बनाने वाली जात, ऐ सिस्टम को बनाने वाले मालिक, सिस्टम के मालिक, सिस्टम की बनावट के मालिक, मैं तेरी ही बात मानूंगा और तुझसे ही मदद चाहूंगा। अल्लाह ने सिस्टम ही ऐसा बनाया, अल्लाह के सिवा यहां कोई है ही नहीं। ये इया का, ये उर्दू में इस्तेमाल नहीं होता ये लफ्ज, ये मतलब कुरान में जो अल्फाज उर्दू में दस्तयाब नहीं है उनमें से ये दो लफ्ज इया का नाबुदो, ठीक है, बाकी इसके 80% अल्फाज जो है कुरान के उर्दू में आम मिलते हैं, किसी ना किसी रंग में दस्तयाब है। ठीक हो गया जी?
ठीक हो गया।
लगे आसो अनामता अलैहिम भी समझ लीजिए, अनामता अलैहिम नाम अनामता हमने कर दिया जिन पे तूने नेमते नाजल की, ठीक है, नहीं अनआम का लफ्ज नाम से है, नाम मैंने यस यानी जिनको अल्लाह का सिस्टम अप्रूवल दे, अप्रूवल। देखे ना आप एक महकमे में काम करने जाते हैं, आपको अगर वो सिस्टम अप्रूव ना करे तो क्या आप वहां पे काम कर सकेंगे?
नहीं।
इसीलिए जब आप अल्लाह के सिस्टम में काम कर रहे हैं ना, मालिक के यौम दीन कह के आपने दीन कहते हैं सिस्टम को, अल्लाह के सिस्टम को एड्रेस कर रहे हैं कि मालिक सिस्टम के मालिक तू मुझे, मैं तेरी बात मानूंगा और तुझी से मदद चाहूंगा, ठीक है, एहदिना सिराते मुस्तकीम सिरात वल जीना अनामता अलैहिम, सिरात वल जीना राह उन लोगों की जिनको सिस्टम अप्रूव करता है, यानी मुझे इस तरह से काम करना है कि जो सिस्टम के लिए काबिल कबूल हो, गैर अल मग़दूब न कि सिस्टम एजिटेट करे, वल द्वालीन और ना ही मैं रास्ते से हट के चलना चाहता हूं। देखें कितनी मानी खेस बात अल्लाह हमसे कहलवा रहा है और हम लाखों दफा नमाज में दोहराते भी हैं लेकिन वो जज्बा नहीं पैदा हो रहा जो इसके पीछे दरकार है। तो अगर अब इस मफहूम को जहन में रख के जब आप पढ़ेंगे और जहन इस मफहूम की तरफ मतवज्जो होगा तो इंशाल्लाह वो जज्बा भी पैदा हो जाएगा, ठीक है ना जी।
जी सर
जी, और कोई सवाल?
ज़मीर की आवाज़ जो है ये अल्लाह का बख्शा हुआ नतीजा है, ये एक फर्द के लिए है या जो रिलेटेड है उसके लिए या सबके लिए होगा?
नहीं, ये जिसका ज़मीर है उसी के लिए। देखे ना मेरे ज़मीर की तरबियत मेरे ज़हनी साख्त के मुताबिक हुई है, ठीक है, कानूनन असूलन सब का एक ही नतीजा होना चाहिए क्योंकि हकीकत में इख्तलाफ नहीं होता और जमीर हकीकत की रोशनी में आपको गाइड करता है। लेकिन आगे चल के बारीकी आ जाती है कि हर बंदे के अंदर अल्लाह ने जमीर रखा वो जमीर उसको उसकी लैंग्वेज में समझाता है, यानी उसकी तर्जों के मुताबिक समझाता है। यानी जमीर हकीकत से आशना करता है, ये है। और हकीकत में इख्तलाफ नहीं होता, इसलिए असूलन कानूनन सबके लिए होना चाहिए। लेकिन चूंकि मेरा जमीर, मैंने उसे थपक थपक के सुला दिया हुआ, लिहाजा वो बोलता ही नहीं है, मुझे वो तवज्जो ही नहीं दिलाता। दूसरे का जमीर जाग रहा है, वो उसे बता देता है कि ये बात गलत है, ये मत करो। फर्क समझ आ गया यहाँ पे आपकी बात में? दोनों एंगल आ गए ना, कि ये सबके लिए किस तरह है? सबके लिए इसलिए कि ये हकीकत से आशना करता है। आगे चूंकि हमारी ज़हनी साख्त का चक्कर आ गया, तर्जों का चक्कर आ गया, लिहाजा हम कितना उसको सुनते हैं वहां से फर्क पड़ जाता है। वहां से आपका जमीर आपको कुछ बता रहा है, मेरा जमीर मुझे कुछ बता रहा है। ठीक हो गया?
सही। ये जो कुरान में नहनु या अल्लाह ताला जब कहते हैं, तो वो हर फर्द के लिए फिर वो उसके साथ,
हाँ जी,
उसी के,
यानी जमा का सीगा आ गया ना यहाँ पे। हर फर्द को इंडिविजुअली और सेवरली, यानी अलहदा अलहदा भी और इनफरादी तौर पे भी और इज्तमाई तौर पे भी। जब ये कहा नहनो अक्रबो अलैह मिन हबलिल वरीद, अक्रबो अलैह, हम उससे करीब हैं, मिन हबलिल वरीद, रगे जां से, रगे जां से भी ज्यादा करीब हैं, नहनो हम का सीगा आया ना, तो हम का मतलब है कि अल्लाह का निजाम, अल्लाह का सिस्टम हर बंदे के साथ जुड़ा हुआ है। जहां अल्लाह की जात अपनी तरफ इशारा करती है, वहां इन्नी का लफ्ज आता है, इन्नी रब्बुकुम, मैं हूं तुम्हारा रब, ठीक है। लेकिन जहां पे आया कुल ना, हमने कहा, या नारो कूनी बर्दा, ए आग तू ठंडी हो जा, किसने कहा? रब्बा, कुल ना, हमने कहा। अब ये हमसे मुराद सिस्टम है, अल्लाह की सिफात और जात, जात और सिफात मिलकर कह रहे हैं। जमा का सीगा जहां अल्लाह अपने लिए इस्तेमाल करता है, वो सिस्टम की बात आ गई अल्लाह की जात और सिफात की। जहां सिर्फ जात की बात आएगी, वहां सिर्फ वो मैं का लफ्ज इस्तेमाल करेंगे, किया है अल्लाह ने। जी, और कोई बात?
ये हजरत मूसा अलैहिस्सलाम का जो है, कोई दूर पे जब अल्लाह से मुलाकात जो पहली बार हुई, जो नार उन्होंने देखी, अल्लाह ताला खुद कहते हैं कि मैं हूँ अल्लाह, मैं हूँ तुम्हारा रब, इन्नी अना रब्बुकुम। ये जो था, ये नार देखने,
ये हजूर कलंदर बाबा औलिया ने बताया कि अल्लाह अपना जलवा किसी न किसी भी सूरत में दिखा सकता है, ठीक है, चाहे वो हिजाब की सूरत में हो, चाहे वो पैगंबर भेजे, रसूल। इसी तरह हजरत मूसा के हवास ने अल्लाह के इस जलवे को आग की सूरत में, रोशनी की सूरत में देखा, वो रोशनी देखकर उसकी तरफ मतवज्जो हुए, ठीक है, और समझे कि आग है, क्योंकि झाड़ियों से आग का तसव्वुर ज़हन में उनके यही आया। लेकिन जब वो वहां पहुंचे, तो जब उनका राब्ता हुआ, अल्लाह से कलाम किया उन्होंने, तो अल्लाह ने अपना तारुफ कराया कि मैं हूं तुम्हारा रब। उन्होंने पूछा कौन, उन्होंने पूछा कौन, यानी मखलूक की एहतियाज, उसकी कमिलमी का इजहार किया। تو آگے سے جواب آیا کہ میں ہوں تمہارا رب، یعنی کہ اللہ نے اپنی صفت ربوبیت کا تعارف کرایا اور اپنی کہ میری ذات ہے، میں ہوں، میری ایک ذات ہے ربکم اور میں ہوں تمہارا رب.
ہیلو سر، ایک کوشچن کر لوں میں بھی؟
جی جی ارشاد.
یہ تقدیر کیا ہے؟ انسان کس حد تک بااختیار ہے؟ کیا انسان مجبور محض ہے؟ کیا انسان کلی طور پر بااختیار ہے؟ ہر غور و فکر کرنے والے انسان کو کسی باتوں کا ضرور خیال آتا ہے کہ جب وہ خود کو مجبور میں سمجھ لیتا ہے تو اکثر یہ ہوتا ہے کہ اپنے ہاتھ پاؤں توڑ کے بیٹھ جاتا ہے کہ اب جو بھی کروانا ہے مجھ سے اللہ ہی کروائے گا، میں کیوں کچھ کروں. اس طرح جب زندگی کے مختلف مراحل میں خود کو بات ہے لیکن عملی طور پر وہ کسی کو اختیار کا حامل نہیں پاتا تو الجھ کر رہ جاتا ہے.
جی جی سوال کیا ہوا؟
سوال یہی کہ انسان کس حد تک بااختیار ہے، تقدیر کیا ہے؟
میں عرض کر دیتا ہوں، اللہ کے سامنے آپ بالکل بے بس بے اختیار ہیں. اللہ کے سامنے آپ سے اللہ نے پوچھا کہ آپ کہاں پیدا ہونا چاہتی ہیں، پاکستان میں کہ امریکہ میں کہ جاپان میں کہ تنزانیہ میں کہ عرب میں؟ نہیں. آپ سے پوچھا کہ بھئی آپ کو میں کس کے گھر پیدا کروں، سید میں پٹھان میں کہ یہاں جاٹ میں چودھریوں میں پٹھانوں میں، کہاں پیدا کیے؟ پوچھا آپ سے. پھر آپ سے پوچھا کہ آپ کو لڑکی بناؤں یا عورت بناؤں کہ مرد بناؤں؟ نہیں پوچھا. تو کیا ہوئے ہم؟ بے بس ہوئے. ٹھیک ہے. پھر یہ پوچھتے اللہ میاں کہ بھی آپ کتنا عرصہ رہیں گے یہاں؟ جب بلانا ہوتا ہے بلا لیتا ہے. اصل میں کہانی یہ ہے کہ تقدیر کا لغوی مطلب ہے مقداروں کا تعین کرنا. اللہ نے مقداروں کا جو تعین کیا اس کو تقدیر کہتے ہیں. جہاں تک انسان کے با اختیار ہونے کی بات ہے، جب وہ اللہ کا تابع ہو جاتا ہے، جب وہ اللہ کے تابع فرمان ہو جاتا ہے، جب وہ اپنی بے بسی مان کر خود کو اللہ کی مخلوق تسلیم کر کے اللہ کو خالق مان کر اپنے آپ کو اللہ کے حوالے کر دیتا ہے اور وہ کرتا ہے جو اللہ اسے چاہتا ہے کرنا، تو پھر وہ اس حد تک با اختیار ہو جاتا ہے. یعنی اب آپ کو دیکھیں نا، سانس لینے کی قدرت حاصل ہے، قدرت تقدیر سے ہی ہے، یہ بھی قدر سے ہے. یہ سارا تقدیر کا لفظ اور قدرت کا قدر سے، قدر میں نے مقداروں کا تعین. اب آپ کو سانس لینے کی قدرت بخشی اللہ نے، آپ سانس پورا نہیں لے رہے، یہ اختیار ہے آپ کا. اگر آپ اپنے اختیار کو استعمال کرتے ہوئے سانس کو پورا لیں جتنا اللہ دلوانا چاہتا ہے، تو آپ زیادہ زندہ رہیں گے کہ کم زندہ رہیں گے؟ بس اگر آپ نہیں کرتے اپنی اختیار کو استعمال اور سانس پورا نہیں لیتے تو آپ بیمار ہو جائیں گے، ہاں یا نہیں؟ تو یہ بڑا سمپل فارمولا ہے کہ بھئی اللہ کے سامنے ہم بالکل بے بس ہیں، مجبور محض ہیں، لاچار ہیں، ہم اللہ کے محتاج ہیں، اسی کا نام فقیری ہے. یہ تسلیم کر لینا کہ میں اللہ کے سوا کسی کا محتاج نہیں. یعنی جب آپ نے کلمہ پڑھا لا الہ الا اللہ، کیا پڑھا؟ میں اللہ کے سوا کسی کا محتاج نہیں. ٹھیک ہے. ہم نے تو کلمہ پڑھنے پہ فقیری اختیار کی، آگے سے ہم بھول بھال گئے تو پھر یہ سلاسل حضور علیہ الصلوۃ والسلام کے حکم پہ جاری ہوئے جو لوگوں کی توجہ دلائیں اس طرف کہ بھئی تم نے کلمہ پڑھا ہے، تم اللہ کے محتاج ہو، تم تسلیم کرو کہ تم اللہ کے سوا کسی کے محتاج نہیں بنو گے، اس کا نام فقیری ہے. ٹھیک ہو گیا؟ چلیں بہت شکریہ، میرا خیال ہے کافی ہے.
اور
जी
ये जो ये रमजान की जो पहली क्लास हमारी हुई है, इस पे जो हमें खुशी हो रही है, ये फराक का लफ्ज
जी हाँ, इसी को फरहत कहेंगे ना, फरहत। हाँ जी, ये जो
है
अंदर से एक तमानियत, एक खुशी, एक फरहत, यानी कोई चीज देखे ना, ख्यालों में एक नई रॉ दौड़ गई। फरहत किसे कहते हैं? नयापन, फरह, खुलापन। हाँ जी, तो ओपन अप, फरहत और ताजगी, ये लफ्ज इस्तेमाल होते हैं ना, फरहा।
बहुत शुक्रिया,
आप अल्लाह खुश रखे जी, अपना ख्याल रखिए, अल्लाह हाफिज, अल्लाह हाफिज,
अल्लाह।